नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौं। मुलुक निर्वाचनमा केन्द्रित भइरहेको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब जम्मा 42 दिन बाँकी रहँदा 165 वटै क्षेत्रमा उम्मेद्वारहरूले उम्मेद्वारी दिएका छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार 3,490 जनाले उम्मेद्वारी मंगलबार दर्ता गराएका छन्। यसलाई एउटा उत्साहपूर्ण रूपमा उम्मेद्वारी दर्तालाई निर्वाचन आयोगले लिएको छ र अघिल्ला वर्षका तुलनामा यो पटक अघिल्लो निर्वाचनभन्दा उम्मेद्वारी दिनेको संख्या धेरै देखिएको निर्वाचन आयोगले जनाएको छ। 2079 2,412 जनाले उम्मेद्वारी दिएका थिए। त्यस्तै यसमा यो संख्या यो पनि हो, क्रमिक रूपमा प्रत्येक वर्ष भनौं न आवधिको निर्वाचनमा उम्मेद्वारीको संख्या बढ़दै गएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ। यो हिसाबमा पनि अब उमेरको हिसाबमा विभिन्न उमेर समूहले उम्मेद्वारी दर्ता गराएका छन्। यसपटक निर्वाचन आयोगका अनुसार 25 वर्षका तन्नेरीदेखि 88 वर्षका वृद्धसम्मले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। निर्वाचनमा सबैभन्दा ज्येष्ठ उम्मेद्वारको रूपमा सर्लाही क्षेत्र नम्बर 2 नेकपाका 88 वर्षीय महेन्द्र राई यादवले उम्मेद्वारी दर्ता गराउनु भएको छ। वहाँसँगै काठमाडौँ क्षेत्र नम्बर 4 87 वर्षका मदनदेव आचार्य र झापा क्षेत्र नम्बर 1 83 वर्षका हिरण्य प्रसाद भट्टराईले पनि उम्मेद्वारी दर्ता गराउनु भएको छ। पाको उमेरका यी उम्मेद्वारहरूको उपस्थिति उमेरले राजनीतिमा बाधा पुर्याउँदैन भन्ने एउटा उदाहरण पनि बनेको छ। अर्कोतर्फ युवा जोशका साथ उमेरको न्यूनतम मापदण्ड 25 वर्ष पूरा गरेका उम्मेद्वारहरूको संख्या पनि यसपटक उल्लेख्य रूपमा रहेको छ। धनकुटाका शालिग्राम राई, मोरङकी गंगा कुमारी राजवंशी, धनुषाका आनन्द दास तत्मा र रौतहटका पिन्टु दास तत्मा जस्ता युवाहरू 25 वर्षको उमेरमा देशको नीति निर्माण तहमा पुग्ने लक्ष्यका साथ उम्मेद्वारी दर्ता गराएका छन्। यसरी उमेर समूहका हिसाबले पनि यो पटक विविधता देखिएको छ उम्मेद्वारहरूमा। सँगै निर्वाचन आउन जम्मा 42 दिन बाँकी हुँदा निर्वाचन आयोग आफ्नो तयारीलाई तीव्रता दिएको छ। निर्वाचन आयोगले सँगै अब राजनैतिक दलका उम्मेद्वारसँगै स्वतन्त्रतर्फ उठेका उम्मेद्वारहरूले पनि अब आफ्नो प्रचार प्रसार अगाडि बढ़ाउनका लागि तयारी गरिरहेका छन्। निर्वाचन आयोगले भोलि उम्मेद्वारहरूको अन्तिम नावावली प्रकाशन गर्ने छ। त्यसपछि उम्मेद्वारहरू आफ्नो क्षेत्रमा गएर आफ्नो क्षेत्रमा आफ्नो प्रचार प्रसार आफ्नो पक्षमा मतदाताहरूसँग मत माग्ने काममा लाग्नेछन् र यो हिसाबमा मुलुक अब पूर्ण रूपमा निर्वाचनमा घुमिसकेको छ र यो निर्वाचनलाई सफल बनाउनु सबैको दायित्व पनि रहेको छ र सोही अनुसार विभिन्न क्षेत्रबाट आफूले गर्नुपर्ने सहयोगहरू निर्वाचन सफल बनाउनका लागि भइ नै रहेका छन्। आज हामी निर्वाचनकै सन्दर्भ जोड्छौं। हामीसँग हुनुहुन्छ पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ। उहाँ पछिल्लो समय निर्वाचन पर्यवेक्षकको रूपमा सक्रिय पनि हुनुहुन्छ। श्रेष्ठज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब 42 दिन मात्र बाँकी छ अब निर्वाचन आउन, अब यो अवधिमा अहिले भइरहेका तयारीहरूलाई यहाँले कसरी हेर्नु भएको छ, विशेष गरी निर्वाचन आयोगको सन्दर्भमा?
होइन, एउटा अब यो निर्वाचन भनेको एउटा यो लोकतान्त्रिक एउटा अभ्यास हो, नागरिक स्वतन्त्रता र नागरिकको सार्वभौम अधिकारको प्रयोग र पालन र प्रतिनिधित्व पूर्ण सरकार गठन गर्ने अभ्यास हो। यो माहौल चाहिँ नि अलिकति आएकै छ, नआएको होइन। जब 586 हो क्या अरे
3,490 भनौँ न,
त्यतिका जनाले चाहिँ नि मनोनयन आफ्नो दर्ता गरे। यद्यपि निर्वाचन आयोगले जुन स्ट्यान्डर्ड त्यहाँ निर्धारित गरेको थियो, यसरी आउने यसो गर्ने दर ज्यादा कम गर्ने भने तापनि त्यो ठाउँ ठाउँमा उल्लङ्घन भएको पनि सुनिन्छ। तर यो एउटा महोत्सव जस्तै हो नि त, निर्वाचन भनेको खुसियाली पनि हो, एउटा चाहिँ उनीहरूको एउटा जनप्रतिनिधि हामी पठाउन सक्छौँ भन्ने चाहिँ अठोट पनि हो, त्यसले गर्दा यसमा सामान्यतया यस्तो घटनाहरू हुन्छ, त्यसलाई सतर्कतापूर्वक नियन्त्रण गर्नुपर्छ। तर त्यो घटना भन्दैमा फेरि मिचा प्रवृत्तिहरूलाई चाहिँ हतोत्साहित निरुत्साहित गर्नु आवश्यक छ। तर यो माहौल चाहिँ नै अब सुरु भयो,
अब लोकतान्त्रिक अभ्यास हो, सँगै अब देशको भोलिको भविष्य कतातर्फ जाने भन्ने सन्दर्भमा पनि यसले ठूलो विषय निर्धारण गर्छ। यसै सन्दर्भमा अब मतदाताहरू त्यतिकै हौसिएर भनौ न जता हावा बग्यो त्यतै लागेर पनि हुने यो यसले चाहिँ आगामी दिनमा सकारात्मक सन्देश नदिन पनि सक्छ। त्यसैले निर्वाचन भनेको हेर्दा चाहिँ अब यहाँले एउटा माहौल उत्सव भने यो पनि हो, सँगै अब देशको मुलुकको भाग्य निर्धारण गर्ने मुलुकलाई कता डोर्याउने भन्ने एउटा महत्वपूर्ण विषय पनि हो। यो सन्दर्भमा मतदाताहरूमा सचेतना एकदमै जरूरी छ, सानो एउटा एकछिनको निर्णयले भोलिसम्म यसले प्रभाव दूरगामी प्रभाव पार्न सक्छ यसले। अब यो सचेतना मतदाताको सचेतनाको सन्दर्भमा कुराकानी गरौँ न श्रेष्ठज्यू, अहिलेको यहाँले हेर्नु भएको छ
मतदाताको सचेतनामा अब मैले धेरै वर्ष यसको पर्यवेक्षणको नेतृत्व पनि गरेँ, झनै 15 वर्ष जति मैले चाहिँ पर्यवेक्षण समितिको राष्ट्रिय पर्यवेक्षण समितिको अध्यक्ष पनि भएँ, त्यसको साथै आफै नै प्रमुख आयुक्त भएर पनि 8 वर्ष जति काम गरेको मेरो त्यो अनुभव हो। त यो सचेतना फैलाउने भन्ने यसको दुष्प्रयोग चाहिँ गर्नु हुँदैन, सही प्रयोग भयो भने नागरिक एउटा सचेतता अत्यन्त आवश्यक छ। हुन त नेपाल त्यसमा पहिला भन्दा धेरै माथि छ र यी नै हाम्रै छिमेकी मुलुकहरू यो साउथ इस्ट एसियाको कतिपय मुलुकहरू भन्दा पनि माथि नै देख्छु म। त्यो सचेतना नेपालमा नभएको होइन, त्यो सचेतना गर्नुमा तपाईँहरू यो सञ्चार माध्यमको पनि अत्यन्त निर्णायक अत्यन्त प्रभावकारी भूमिका रही आएको छ। त त्यस्तै गरेर तपाईँको चाहिँ हाम्रो नागरिकहरू विदेश प्रवासमा गएको छन् भन्दैछ नि त, अहिले 60 लाखभन्दा बेसी त बाहिरै छ, भारतमा कति होला, झनै झनै 1 करोडको लगभगमा त विदेशमा छ र आति जाति बराबर भएको छ, विद्यार्थीहरू पढ्न जान्छ आउँछ जान्छ आउँछ, यसले पनि एउटा सचेतनाको प्रयोगहरू हो त्यो। त्यसको अलावा निर्वाचन आयोगले निर्वाचनको अवधि आउनुभन्दा अगाडिदेखि नै एउटा नागरिक सचेतनाको उहरू गर्नुपर्छ र यो नागरिक समाजहरूले पनि यो गर्दै आएको छ कति भएर, तर त्यसको प्रभावकारिता खालि यो शान्तिपूर्ण गर्ने यो एकातिर छ भनेदेखि त्यो एउटा कुरामा चाहिँ मलाई कस्तो लाग्छ भने यो सचेतना कार्यक्रममा हामी राम्रो र उत्तम व्यक्तित्व स्थानीयलाई चाहिँ मत देऊ भन्दाखेरि काहीँ चाहिँ नै घोचपेच हुन्छ कि भन्ने एउटा डर छ। हेर्नुहोस् उत्तम भनेको को हो अहिले भन्नु न, हामीहरू के भनिरहेछौँ भनेदेखि युवकलाई भोट देऊ भन्छ होइन, युवकलाई चाहिँ छान न, त्यो भन्नु त सुहाउँदैन नि त। युवक होस् बुढा होस् वृद्ध होस् महिला होस् पुरुष होस् होइन, कुनै पनि जात जातिको व्यक्ति होस् व्यक्तित्व होस् त्यसको राइट त बराबर हुन्छ, बराबर हुन्छ नि। अब हामीले यो वर्गलाई चाहिँ देऊ भनेर भन्नु त त्यो चाहिँ नि राम्रो हुँदैन। यो शिक्षा भनेर फेरि त्यो शिक्षाको आधारमा त्यसरी दुष्प्रयोग भयो भने त्यसले निर्वाचनलाई एउटा सार्थक दिशातिर मोड दिँदैन, त्यो चाहिँ त्यो चाहिँ ज्यादै संवेदनशील कुरा अहिलेको अवस्थामा चाहिँ देखिरहेछ। यसको निमित्त साधन स्रोत पनि कहाँबाट आएको छ, कसले गरेको छ, कसरी गरेको छ भन्नेतर्फ पनि निर्वाचन आयोगले ध्यान दिनुपर्छ। वास्तवमा चाहिँ निर्वाचन आयोगले एउटा स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण निर्वाचन चाहेको छ भनेदेखि, किनभने अहिले हामीले चाहिँ नि निर्वाचन गरिरहेका छौँ त्यो अत्यन्त जटिल मुलुकको जटिल अवस्थामा भइरहेछ, त्यो तपाईँको आवधिक एउटा पिरियडिक जुन निर्वाचनहरू संवैधानिक व्यवस्था अनुसार हुन्छ त्यसबाट पर भागेका र जटिल अवस्थामा भएको हुनाले यसको सेन्सिटिभिटी यसको संवेदनशीलता हामीले चाहिँ नि यसलाई चाहिँ आकलन गरेनौँ भनेदेखि त्यसले पनि निर्वाचनमा चाहिँ अलिकति खराब अवस्थाहरू ल्याउन सक्ने हुनाले म आग्रह गर्छु निर्वाचन आयोगलाई र त्यो त्यतातिर चाहिँ विशेष ध्यान दिनुहोस्।
अब हजुर, अब यहाँले 8 वर्षसम्म प्रमुख आयुक्तको रूपमा काम गर्नुभयो, निर्वाचन गराउनु भयो, अब त्यति बेला र अहिलेको अवस्था निकै परिवर्तन भइसकेको छ। पहिला अब भौतिक उपस्थिति भएर मानिसहरू भनौँ न उम्मेद्वारहरू जान्थे, मतदातासँग मत माग्थे, अब अहिलेको सन्दर्भमा अब डिजिटल माध्यमको प्रयोग गरेर सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर मतदातालाई प्रभावित पार्ने कामहरू भइरहेको छ। सामान्य एउटा कोठामा बसेर अब प्रविधिको सहायतामा आम मतदाताकोमा पुग्ने र तिनीहरूलाई चाहिँ प्रभावित पार्न सक्ने, सजिलै प्रभाव पार्न सक्ने अहिले चाहिँ त्यो अवस्था आएको छ। एक हिसाबमा यो चुनौतीपूर्ण पनि बनेको छ। अब जसरी हुन्छ आफ्नो पक्षमा इन्फ्लुएन्स गर्ने, सँगै एउटा सामाजिक सञ्जालको एउटा अल्गोरिदम को चाहिँ त्यसको विशेषताले चाहिँ जो जुन विषय त्यो हेर्यो त्यही नै आइराख्ने र सँगै यो मान्छे साँच्चैकै ठिक रहेछ भन्ने जस्तो भान चाहिँ त्यो व्यक्तिलाई पार्ने त्यो छँदैछ। त्यसको विशेषता सामाजिक सञ्जाल डिजिटल मिडियाको विशेषता छँदैछ। अब यो चुनौतीलाई चाहिँ कसरी अहिले अब यो चुनौतीबाट कसरी बस्न सकिन्छ मतदाताहरू?
अहिलेको यो मोडर्न अहिलेको यो तपाईँको चाहिँ प्रविधि जुन चाहिँ हामीले भित्र ल्याएका छौँ नि, त्यो प्रविधिले धेरै फाइदाहरू पनि दिएको छ। इन्फर्मेसन सिस्टममा चाहिँ नि ज्यादै प्रभावकारिता आएको छ। पहिला हामीले चाहिँ तपाईँको चाहिँ त्यही निर्वाचन आयोगमा मिलिट्रीको, तपाईँको पुलिसको अनि सिभिलको सबै वायरलेस राखेर वायरलेसबाट त्यो सङ्कलन गर्नुपर्थ्यो इन्फर्मेसनहरू पनि। अब अहिले त्यो छैन, प्रत्येक नागरिकको हात हातमा छ र यो यति साह्रो प्रभावकारी भएको छ कि तपाईँको एक मिनटको भरमा मुलुकभरि चाहिँ नि फैलिन्छ हरेक कुरा। त यो स्थितिमा यसको दुरुपयोग भयो भने, यसको दुरुपयोग भने के हुन्छ भन्ने कुरा त हामीले 23-24 घटनाबाट थाहा पाइसकेको छ। मुलुकभरि नै तपाईँको व्यापक अशान्ति, असुरक्षा, विध्वंसको संरचना यसैबाट भएको छ। तर यो अब यसको यो लड्ने भनेको तपाईँको चाहिँ त्यससँग यस्तो विध्वंसकारी तत्त्वहरूसँग लड्ने को भन्दा त हाम्रो सुरक्षा निकायहरू, उनीहरूले त बुलेट चलाउने हो होइन, बुलेट चलाउने हो। तर त्योभन्दा नि चर्को बुलेट चाहिँ नि अहिलेको यो सामाजिक सञ्जालहरू भएको छ। त यसलाई चाहिँ सदुपयोग गर्ने विषयमा अत्यन्त चलाख र अत्यन्त प्रविधिको ज्ञान भएको व्यक्तिहरूको प्रयोग निर्वाचन आयोगले पनि गर्नुपर्छ, सरकारले पनि गर्नुपर्छ र सुरक्षा निकायले पनि गर्नुपर्छ। र यसरी अफवाह फैलाउने, राम्रोलाई नराम्रो भनिदिने, नराम्रोलाई राम्रो भनिदिने कुराहरू, त्यो अपराधहरूलाई चाहिँ लुकाउने, छिपाउने, अपराधीहरूलाई उम्कन दिने, यस्तो किसिमको चाहिँ व्यवहार भयो भने यो निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न हुँदैन। हेर्नुहोस्, निर्वाचनको लागि निर्वाचन भनेको छौँ, यही नै हाम्रो चाहिँ एउटा अनर्थको चाहिँ विषयवस्तु आएको छ। निर्वाचनको विकल्प निर्वाचन नै हो भने किन निर्वाचन गर्नु पर्यो होइन? त यो अनर्थको एउटा विकल्प चाहिँ आएको छ, लोकतान्त्रिक संस्थाहरूको चाहिँ मा आग लगाइएको छ, विध्वंस गरिएको छ। लोकतन्त्रको निमित्त मरिमेटी गर्ने कतिपय असल पनि खराब पनि एक दुईवटा होला, त्यसमा हेर्नुहोस् केही भन्नु सकिन्न। तर असल व्यक्तित्वहरूलाई चाहिँ नि निमिट्यान नै पार्ने गरी घर आगो लगाइएको छ, राजनैतिक दलहरूको कार्यालयहरू चाहिँ ध्वस्त गरिएको छ, पुलिसको प्रहरीको कार्यालय ध्वस्त गरिएको छ, न्यायालय ध्वस्त गरिएको छ। यस्तो विकट अवस्थामा चाहिँ यो निर्वाचन सम्पन्न हुन गइरहेछ। त लहलहीमा त्यसैको लहलहीमा लागेर स्थापित एउटा संस्थागत संरचनाहरू, सरकार भनौँ, निर्वाचन आयोग भनौँ, त्यसलाई अनुकूल हुने गरी व्यवस्थापन गरियो भने त्यसले चाहिँ नि अनर्थ निम्त्याउँछ मुलुकमा। हेर्नुहोस्, त्यो त्यसको निमित्त ज्यादै संवेदनशील हुनुपर्छ। हामी एउटा बौद्धिक समाज र बौद्धिक समाजलाई सञ्चालन गर्ने साधनहरू सञ्चार माध्यमहरू हो, यसलाई प्रभावकारी तरिकाले एउटा मतदाता शिक्षाको लागि पनि सञ्चालन गरियो भने राम्रो हुन्छ। म त्यसको निमित्त सञ्चार माध्यमहरू, सञ्चार माध्यमका यो बिग हाउसेसहरू उहाँहरू सबैलाई आग्रह गर्छु, उहाँहरूले अत्यन्त रेस्पोन्सिबल जिम्मेदार भूमिका निर्वाह गर्नुपर्छ र सरकारी यो सञ्चार माध्यमहरू जस्तो यहाँ रेडियो नेपाल नै छ, हाम्रो चाहिँ टिभीहरू नै टिभीहरू नै छ, मुलुकभरि सञ्चालन भएको छ, उहाँहरूले पनि दायाँ बायाँ नगरिकन एउटा स्वतन्त्र निष्पक्ष तरिकाले प्रचार प्रसार गरिदिनुभयो भने राम्रो हुन्छ।
हामी पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा अब श्रेष्ठज्यू, अब यहाँको अनुभवले अब अहिले अब फागुन 21 गते त निर्वाचन हुन्छ नै, अब यो अवधिमा गर्नुपर्ने विभिन्न खालका तयारीहरू जसले चाहिँ निर्वाचनलाई स्वच्छ मर्यादित र विश्वसनीयसँगै सर्वस्वीकार्य बनाउँछ, यो पाटोमा गर्नुपर्ने कामहरूलाई यहाँले कसरी हेर्नु भएको छ यहाँको अनुभवसँग जोड्दै?
यो बाटोमा अहिले अहिले देखिएको भन्दा जटिल र संवेदनशील कुरा त यो प्रविधिको चाहिँ प्रयोग, यही संचार माध्यमको प्रविधिको प्रयोगलाई सही बाटोमा सही दिशामा र स्वस्थ तरिकाले गराउनु हुँदैन भन्दिनँ म। हेर्नुहोस् यसको आवश्यक रहेछ कि आवश्यक छ, किनभने अत्यन्त अप्ठ्यारो अवस्थामा मैले काम गरेको छु, केही नहुँदाखेरि तपाईँको चाहिँ नि मैले प्रमुख आयुक्त हुँदाखेरि झनै झनै नेपालभरि खोज्दाखेरि 20 कम्प्युटर पनि पाएँ, त्यस्तो अवस्थामा त्यो मतदाता सूचीहरू बनाउँदाखेरि पनि मैले हेरेको छु। त अहिले त हेर्नुहोस् व्यापक भयो संचारको चाहिँ प्रयोग र प्रयोजन, हरेक नागरिकले जान्नेले पनि नजान्नेले पनि प्रयोग गर्नुपर्नेछ। हामी बुढापाकालाई त तपाईँको बच्चाहरूले आएर सिकाउँछ, बच्चाहरूसँग सिक्नुपर्ने हुन्छ। त यस्तै स्थितिमा यसको ठिकसँग प्रयोग भइदिएन भनेदेखि एकदम दुर्भाग्यपूर्ण घटनाहरूको निम्तो हामी गर्छौँ, हालै पनि भइसकेको छ। त यो अनुभवलाई चाहिँ सरकारले एउटा त्यही अनुभवको आधारमा गठित भएको सरकार हो, सरकारले जत्तै संवेदनशील हुनु आवश्यक छ, यसलाई चाहिँ एउटा खेलाचीको रूपमा यो गरे नै हुन्छ त्यो गरे नै हुन्छ भन्ने हिसाबले होइन कि यसलाई चाहिँ सही रूपले एउटा उहाँहरूलाई पनि उनीहरूको प्रयोगलाई पनि पहिचान गर्न सक्ने विज्ञहरूको जमात खडा गर्नुपर्छ। त्यसैले यो नागरिक शिक्षाको लागि तपाईँको निर्वाचन शिक्षाको लागि स्वतन्त्र इन्डिपेन्डेन्ट व्यक्तिहरू प्राज्ञहरू तपाईँको चाहिँ भूतपूर्व कर्मचारीहरू उनीहरूको पनि प्रयोग गर्नुपर्छ। सोझै निर्वाचन आयोगले मात्रै यो सञ्चालन गर्छु, नागरिक समाजको पनि प्रयोग गर्नुपर्छ। सोझै निर्वाचन आयोगले मात्रै हामी सञ्चालन गर्छौँ भन्यो भने पछि अब्जर्स पनि आउन सक्छ। त्यसैले मेरो आग्रह छ उहाँहरूले यतातिर विशेष नागरिक यो अभ्यास भएकोले उच्च स्तरको एउटा जान्ने बुझ्ने बुजुर्ग समाजसेवी कार्यकर्ताहरू पेसागत हिसाबले काम गर्न सक्ने व्यक्तिहरूको प्रयोग र प्रयोजन, अब हाम्रो तपाईँको 50,000 त तपाईँको चाहिँ पेन्सनरहरू छ, त्यो मिलिट्रीम्यान छ, पुलिसम्यान छ, निजामती कर्मचारी मान छ, उहाँहरूको प्रयोग पालन गर्यो भनेदेखि राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई।
सँगै अहिले निर्वाचन अब नागरिक सरकारले गराउँदैछ, दलको सरकार छैन, हुन त अब यही मन्त्री मण्डलबाट चारजना चाहिँ यो निर्वाचनमा उम्मेद्वार बन्न गइसक्नु भएको छ, तथापि अब नागरिक सरकारले निर्वाचन गराउँदै गर्दा दलको सरकारले गर्ने निर्वाचन र यो नागरिक सरकार हुँदा हुने निर्वाचनमा केही फरक पाउन सकिन्छ? यो
फरक दलले आफ्नो दललाई चाहिँ च्याप्छ भन्ने थियो, अब यो नागरिक सरकार भनेको एउटा चाहिँ ठुलो तपाईँको चाहिँ नि मुलुकले आपत विपत बिहोरेर तपाईँको ठुल्ठुलो चाहिँ नि संस्थागत संरचनाहरूलाई भत्काएर आगो लगाएर जलाएर तपाईँको ठुल्ठुलो धरोहर हामीले चाहिँ नि लोकतन्त्रको यो आन्दोलनमा 60-70-80 धरोहर व्यक्तित्वहरूको घर घरमा गएर आगो लगाउँदाखेरि म यो चाहिँ यो लडाइँ यो झगडा यो विद्रोह तपाईँको चाहिँ नि केवल तपाईँको चाहिँ नि असन्तोष साना तिना कुराहरूमा अल्झिने खालको असन्तोषले मात्र होइन, यो त लोकतन्त्रप्रतिको भित्र हो। लोकतान्त्रिक संस्थागत संरचनाहरू, लोकतन्त्रको लागि नेतृत्व गर्ने व्यक्ति र व्यक्तित्वहरू र तपाईँको चाहिँ नि हाम्रो ऐतिहासिक धरोहर र यसको राख्ने उहरूको सर्वनाश गरिएको छ। र एउटा चाहिँ निजी सम्पत्तिहरूको हिनामिना गरिएको छ, चोरी चपेटी गरिएको छ, हतियारहरू चाहिँ जेल फोडिएको छ। त यस्तो स्थितिमा भइरहेको निर्वाचनलाई सामान्यतया अरू बेला भएको निर्वाचन जस्तो सम्झिनु भएन। उहाँहरूले जति सक्दो चाहिँ नै नागरिक समाज र नागरिक प्राज्ञहरू र तपाईँको चाहिँ पेसागत हिसाबले रिटायर भएर बसेका अत्यन्त सुयोग्य व्यक्ति र व्यक्तित्वहरू प्रयोग पालन गर्नु भएन भनेदेखि मेरो विचारमा फेरि निर्वाचन आयोगको आफ्नो जुन धरोहर कायम गरेको छ त्यसमा चाहिँ दाग लाग्छ।
हस् श्रेष्ठज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो कुराकानीमा सहभागी भइदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
रेडियो नेपाललाई म अत्यन्त कृतज्ञता ज्ञापन गर्छु, जनसमक्ष जाने एउटा माध्यम हो, यसमा चाहिँ
धन्यवाद। हामी कुराकानी गर्दै थियौं निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त सँगै पछिल्लो समय निर्वाचन पर्यवेक्षणमा लागिरहनुभएका सूर्यप्रसाद श्रेष्ठसँग। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।